नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.in मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डद्वारा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरी फागुन 1 गतेदेखि लागू गर्यो। के हो मार्जिन कारोबार र यो कसरी गरिन्छ भन्ने बारेमा नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त नेउपानेसँग गरिएको कुराकानी, शेयर बजार सम्बन्धी नियमित जानकारी अन्तर्गत धितोपत्रको दोस्रो बजारको कारोबार बारेको जानकारी र त्यस अन्तर्गत आइपिओ बाँडफाँडपछि नेपाल स्टकमा के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने बारेमा नेपाल स्टकका प्रवक्ता मुरारी पराजुलीसँग गरिएको कुरा तथा साताभरको नेपाली शेयर बजारको उतार चढाव सम्बन्धी समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम सुरु गरौँ। नेपाल धितोपत्र बोर्डद्वारा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरी यही फागुन 1 गतेदेखि लागू गरेको सम्बन्धी यो प्रसङ्गबाट,
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरेको छ। स्वीकृत निर्देशिका हिजो फागुन 1 गते शुक्रबारदेखि लागू भएको छ। निर्देशिकाको नयाँ व्यवस्था अनुसार नेपाली शेयर बजारका लगानीकर्ताले 1 वर्षसम्मको मार्जिन कारोबार सुविधा पाउने भएका छन्। धितोपत्र बजारमा शेयर किन्दा निश्चित प्रतिशत खरिद मूल्य राखी बाँकी रहेको रकमलाई ब्याज तिर्ने गरी उधारो कायम गर्ने गरी गरिने धितोपत्र कारोबार सम्बन्धी व्यवस्था नै मार्जिन कारोबार हो। त्यसका लागि धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका तयार गरी लागू गरेको हो। यसै सन्दर्भमा नेपाली धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार कसरी हुन्छ र त्यसका विभिन्न पक्षमा केन्द्रित भएर आज हामीले नेपाल धितोपत्र बोर्डका उपनिर्देशक तथा सहायक प्रवक्ता तोलाकान्त नेउपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी।
दोस्रो बजारमा मार्जिन कारोबार भने कस्तो कारोबार हो?
मार्जिन कारोबार भन्नाले निश्चित रकम मात्रमा पनि त्योभन्दा धेरै रकमको चाहिँ धितोपत्र कारोबार गर्न खरिद गर्न चाह्यौँ भने, जस्तो 100 रुपियाँको कारोबार गर्न खोजेँ भने मैले 30 रुपियाँ मात्र ब्रोकरकोमा जम्मा गरेर पनि मैले 100 रुपियाँको कारोबार गर्न सक्ने र त्यो 70 रुपियाँ चाहिँ हाम्रो तर्फबाट ब्रोकरले लगानी गरिदिएर मैले 100 रुपियाँको कारोबार गर्न सक्ने एउटा मेकानिजम हुन्छ। त्यसमा लगानीकर्ताले आफूसँग थोरै रकम भए पनि धेरै रकमको कारोबार खरिद गर्न सक्ने अवस्थाको प्रणाली नै यो मार्जिन कारोबार प्रणाली हो।
ब्याङ्कबाट लोन लिएर गर्नुपर्थ्यो तर अब ब्याङ्कमा पनि जान सक्ने अवस्था भएन भने त्यसको विकल्पको रूपमा ब्रोकर कहाँबाट यो मार्जिन लिएर कारोबार गर्न सक्ने व्यवस्था हो यो?
पहिला यो ब्याङ्कले कोल्याट्रलको रूपमा चाहिँ सेयरहरू राख्थ्यो र त्यो कोल्याट्रलको अगेन्स्टमा मात्र उहाँले लोन जारी गर्नुहुन्थ्यो। सेयरलाई चाहिँ कोल्याट्रल राखेर अहिले ब्याङ्कहरूले दिने गरेको कर्जा, अब हामी धितोपत्र दलाल व्यवसायले आफ्नो ग्राहकको लागि डाइरेक्ट दिने व्यवस्था हो। धितोपत्र दलालकोमा ग्राहकहरूले रजिस्टर भएर रेगुलरली उहाँहरूले दलाल मार्फत कारोबार गरिरहनु भएको हुन्छ। उहाँहरूको कारोबारको विवरणहरू उहाँ दलाल व्यवसायहरूसँग रहन्छ, कतिसँग उहाँहरूले रिक्स लिन सक्नुहुन्छ, उहाँको व्यापार व्यवसाय के हो, उहाँहरूले प्रत्यक्ष रूपमा चाहिँ रिक्समा पनि पसिसक्नु भएको हुन्छ। त्यो अवस्थामा ब्याङ्कबाट लिनुभन्दा धितोपत्र दलालले आफ्नो ग्राहकलाई राम्रोसँग पहिचान गरिसकेको अवस्था हुन्छ, प्रशासनिक झन्झटता पनि कम हुन्छ। ब्याङ्कमा कुनै लोन एप्रुभ गर्नलाई 3 दिन 4 दिन लगाउनु पर्ने अवस्था हुन्छ भने यो मार्जिन लेन्डिङबाट हाम्रो मोबाइल एपबाट TMSबाटै तुरुन्तै पनि मार्जिनको लागि त्यहाँबाट हामीले कल गरेर मार्जिनको व्यवस्था सुचारु गरेर अथवा मार्जिनले दिएको खामेको अवधिसम्मको रकममा हामी धितोपत्रहरूको खरिद गर्न सक्छौँ।
एकजना सेयरमा लगानी गर्न चाहने मान्छेले ब्रोकरसँग कस्तो प्रक्रिया गरे यो गर्न सक्छ त?
विद्यमान व्यवस्थामा हाम्रो 92 ब्रोकर धितोपत्र दलाल साथीहरू हुनुहुन्छ। उहाँहरूकोमा जुन सुकैकोमा गए पनि उहाँहरूले अहिले धितोपत्रको कारोबार गर्न सक्नुहुन्छ। तर अब आएको यो मार्जिन कारोबार सुविधामा 20 करोड छुट्टा पुँजी कायम गरेका धितोपत्र दलाल व्यवसायहरूले मात्र यो मार्जिन कारोबार सुविधा गराउन सक्ने व्यवस्था आएको छ। त्यसको मतलब त्यो हाम्रो योग्यता पुरा गरेका धितोपत्र दलाल व्यवसायसँग उहाँहरूले आफ्नो मार्जिन सम्बन्धी कारोबार गर्नलाई एकाउन्ट खोलेर त्यो एकाउन्ट मार्फत चाहिँ उहाँहरूले मार्जिन कारोबार गर्न सक्नुहुन्छ।
ब्रोकरसँग अर्डर लिने अनि त्यसपछि आफूले चाहे अनुसारको रुपियाँको चाहिँ लगानी गरिदिन्छ, भएको नाफा कसरी हुन्छ, त्यो प्रक्रियामा चाहिँ के हुन्छ त?
30 रुपियाँ मात्र छ, मैले त्यो 30 रुपियाँले आजको दिनमा मैले 100 रुपियाँको चेयर खरिद गरेँ भने त्यो 70 रुपियाँ ब्रोकरले पेमेन्ट गरिदिनुहुन्छ। त्यो पेमेन्ट गरे बापत उहाँहरूले त्यो 70 रुपियाँमा चाहिँ ब्याज पनि ग्राहकबाट चार्ज गर्नुहुन्छ। त्यो चार्ज गरिसकेपछि उहाँहरूको भ्यालु 100 रुपियाँको भ्यालुको सेयर किन्नु भयो, त्यो भ्यालु बढेर 150 पनि पुग्ला, 200 पनि पुग्न सक्छ, माथि जति पनि पुग्न सक्छ। त्यस्तो अवस्थामा उहाँहरूलाई कुनै पनि समस्या सिर्जना भएन, उहाँहरूले कोलेट्रल राखेको रकमको चाहिँ भ्यालु बढ्यो, केही पनि समस्या भएन। समस्या कस्तो अवस्थामा आउन सक्छ, ब्रोकरले फन्डिङ गरिदियो र हामीले 100 रुपियाँको सेयर खरिद गर्यौँ, जब खरिद गरेको 100 रुपियाँको भ्यालु बजारको प्राइस त उतार चढाव हुन्छ, कहिले बढ्छ कहिले घट्छ बजारको नियम अनुसार। यदि घटेको कन्डिसनमा जब घट्दै गएर 80-75 आउला, त्यो घट्दै आएको अवस्थामा ब्रोकरले 70 रुपियाँ लगानी गरेको 70 को त भ्यालु कम हुन जान्छ। त्यस्तो अवस्थामा ब्रोकरहरूलाई एउटा सुविधा हामीले दिएको हुन्छौँ, मेन्टेनेन्स मार्जिनको कल गर्न पाउँछ। त्यो भनेको टोटल भ्यालुको 20% मेन्टेनेन्स मार्जिन राख्नुपर्छ, भनेको कम्तीमा लगानी गरेको रकमको 20% रकम मिल कुराहरू चाहिँ ग्राहकले सुनिश्चित गर्नुपर्छ। यदि त्यो 20% भन्दा पनि तल झर्यो भने ग्राहकले कि नगद कि अथवा अरू सेयरहरू पनि त्यहाँ कोलेट्रलको रूपमा ब्रोकर अकाउन्टमा ट्रान्सफर गरेर, मार्जिन अकाउन्टमा ट्रान्सफर गरेर फेरि त्यसलाई मार्जिन सुविधालाई सुचारू गर्न सक्नुहुन्छ। त्यस्तो अवस्थामा नाफा भएको कन्डिसनमा ब्याज कटाएर ग्राहकले पाउने अवस्था रहन्छ। यदि घाटा भएको कन्डिसनमा, यदि मार्जिन कल भन्दा तल आएको अवस्था भयो भने ब्रोकरले त्यसरी लोनमा किनिएको धितोपत्र त्यसलाई चाहिँ उहाँहरूले ग्राहकको मन्जुरी बेगर पनि बिक्री गर्न सक्नुहुन्छ र आफूले लगानी गरेको अघिल्लो आफ्नो 70 रुपियाँ क्लेम गर्न सक्छ। यसबाट फाइदा भनेको ब्रोकरलाई आफ्नो इन्ट्रेस्ट पनि आयो, प्लस आफूले लगानी गरिदिएको 70 रुपियाँको ग्यारेन्टीको एस्योरेन्स पनि भयो। बजार घटेको अवस्थामा मेन्टेनेन्स मार्जिन ग्राहकले कायम गर्नु भएन भने उहाँहरूले बिक्री पनि गर्न सक्नु भयो। हाम्रो ग्राहकलाई कसरी नाफा भयो, आफूले जम्मा 30 रुपियाँ लगानी गरेर ब्रोकरको 70 रुपियाँ लगानी गरिदिन्छ, त्यो पनि सस्तो ब्याज दरमा लगानी गरिदिन्छ। र यदि नाफा भएको कन्डिसनमा 100 रुपियाँको 120 पुग्यो भने उहाँहरूलाई त 70 रुपियाँको 10% ब्याजले पनि जम्मा 7 रुपियाँ भयो, 107 रुपियाँ उसको कस्ट परेको, तर 20 रुपियाँ भनेपछि 13 रुपियाँ नाफा भयो। 13 रुपियाँ कतिमा नाफा भयो त भन्दा ग्राहकले लगानी गरेको त जम्मा 30 रुपियाँ हो, 30 रुपियाँमा 13 रुपियाँ नाफा भएछ, 13 रुपियाँ भनेको लगभग 43% नाफा भयो।
त्यस्तो अवस्थामा सेयरको स्वामित्व लगानीकर्ताकोमा हस्तान्तरण हुन्छ कि के हुन्छ त्यहाँ?
त्यो मार्जिनबाट कारोबार गरेको मार्जिन एकाउन्टमा भएको स्वामित्व ब्रोकरकोमा हुन्छ। यदि मेन्टेनेन्स मार्जिन गरिएन भने ब्रोकरले त्यो सेयरलाई नै बिक्री गर्ने चाहिँ अधिकार रहन्छ, ग्राहकको मन्जुरी बेगर पनि बिक्री गर्न ब्रोकरले सक्ने अवस्था रहन्छ।
मार्जिन कारोबार गर्दा चाहिँ मार्जिन कल गर्ने अवस्था कस्तो अवस्थामा आउँछ?
मार्जिन कल कस्तो अवस्थामा आउँछ भन्दा 30 रुपियाँ लगानी गरेर 100 रुपियाँको हामी सेयर खरिद गरेको छौँ, हामीले खरिद गरेको सेयरको भ्यालु घट्न थाल्यो, अब 90 भयो 95 हुँदै आएर हामी यदि 20% मेन्टेनेन्स मार्जिन भन्छौँ भने यदि 83 रुपियाँसम्म आउँदाखेरि उहाँहरूले फेरि पैसा अथवा सेयर डिपोजिट ग्राहकले गर्नु पर्दैन। यदि 83 को हारिमा आउँदाखेरि ब्रोकरले मार्जिन कल गर्नुहुन्छ ग्राहकलाई, तपाईँले मार्जिन सुविधा लिएर खरिद गरेको सेयरको भ्यालु घट्यो कि तपाईँले क्यास जम्मा गर्नुहोस् अथवा अरू कुनै सेयर पनि जम्मा भ्यालुको जम्मा गरेर पनि त्यो मार्जिन सुविधालाई कायम राख्न पाउनुहुन्छ त्यो गर्नुहोस् भनेर धितोपत्र दलालले ग्राहकलाई सूचना दिन्छ। त्यो सूचना बमोजिम यदि ग्राहकले आफ्नो क्यास अथवा अरू धितोपत्रको राखेर मार्जिन मेन्टेन गर्नुभयो भने उहाँहरूले केही पनि गर्नु पर्दैन। यदि उहाँले चाहिँ त्यो मेन्टेन गर्न सक्नु भएन भने धितोपत्र दलालले आफ्नो लगानी उठाउनलाई धितोपत्र दलालले 83 भन्दा तल गयो भने उहाँले चाहिँ बेच्न पाउनुहुन्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक तोलाकान्त न्यौपाने। नेपाली धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार कसरी हुन्छ भन्ने बारेमा हामीसँग कुराकानी गर्नुहुँदै
कार्यक्रममा हामीले नियमित रूपमा नेपाली धितोपत्र बजारका विभिन्न विषयमा लगानीकर्ताहरूलाई जानकारी दिँदै आएका छौँ। त्यस अन्तर्गत आज हामीले नेपाली धितोपत्रको दोस्रो बजारमा धितोपत्रहरू सूचीकृत भएपछि के कस्ता प्रक्रियाहरू हुन्छन् र कारोबार कसरी हुन्छ भन्ने बारेमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीसँग गरिएको कुराकानी सहितको यो सामग्री। नेपाली धितोपत्रको दोस्रो बजारमा धितोपत्रहरूको कारोबार सञ्चालन गर्ने एकमात्र निकायको रूपमा नेपाल स्टक एक्सचेन्ज रहेको छ। यसले विभिन्न धितोपत्र दलाल वा ब्रोकर कम्पनीहरूबाट धितोपत्रको किनबेचको कार्य सञ्चालनका लागि व्यवस्था मिलाएको छ। धितोपत्रको दोस्रो बजारको सञ्चालक तथा अग्रपङ्क्तिको नियामक पनि नेपाल स्टक एक्सचेन्ज रहेको छ। धितोपत्रको प्राथमिक बजारमा धितोपत्रहरूको निष्कासन गरी बाँडफाँड भए पश्चात ती धितोपत्रहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको छ। सूचीकृत भइसकेपछि धितोपत्रहरूको दोस्रो बजारमा कारोबार हुने प्रक्रिया कसरी हुन्छ र कसरी अघि बढ्छ भन्ने विषय लगानीकर्ताहरूका लागि चासोको विषयको रूपमा रहेको भएको छ। त्यसै विषयलाई ध्यानमा राखी आज हामीले नेपाल स्टकमा धितो पत्रहरूको सूचीकरणपछि धितो पत्रहरू दोस्रो बजारमा कारोबार हुने तहसम्म कसरी पुग्छन् भन्ने बारेमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको यो कुराकानी। दोस्रो बजारमा आइपिओ पछि लिस्टिङको प्रक्रिया कसरी हुन्छ?
कम्पनीले सर्वसाधारणमा सेयर बाँडफाँड गरिसकेपछि सूचीकरण विनियमावली अनुसार के कति चुल्के कस्ता कागजातहरू पेश गर्नुपर्नेछ भनेर चाहिँ उल्लेख भए अनुसार कम्पनीले हामी कहाँ निवेदन दिन्छ सूचीकरणका लागि, अनि विनियमावलीले हामीलाई चाहिँ त्यो निवेदनको अध्ययन गर्नका लागि समय दिएको, सामान्यतया एक महिना भनेर भनेको छ। निवेदन सहितको फाइलको अध्ययन गर्छौँ, त्यसमा अब कुनै कैफियत भेटिएन भने हामी चाहिँ सूचीकरण सम्बन्धी निर्णय गर्छौँ, अथवा कम्पनीसँग थप विवरणहरू कागजातहरू माग्नु पर्ने भयो बुझ्नु पर्ने भयो भने त्यसको लागि चाहिँ कम्पनीलाई भन्छौँ। यसरी चाहिँ हामी चाहिँ कम्पनीको चाहिँ सूचीकरण गराउँछौँ।
आइपिओ सर्वसाधारणमा बाँडफाँड भइसकेपछि करिब एक महिनाको अवधिभित्रमा लिस्टेड हुन्छ, प्रक्रिया पुरा गरेको खण्डमा
कम्पनीले हामीलाई निवेदन दिए एक महिनाको भित्रमा भन्ने छ।
लिस्टेड भइसकेपछि ओपनिङ रेन्ज मूल्य निर्धारण प्रक्रिया चाहिँ के हुन्छ यसको?
यसमा मूल्य निर्धारण कसरी गर्ने विषयमा चाहिँ कारोबार विनियमावलीमा लेखिएको छ। यस्तो चाहिँ रेन्ज अथवा सीमा नेप्सेले चाहिँ समय समयमा तक्न सक्नेछ भन्ने कुराहरू लेखेको छ। त्यसै अनुसार हाम्रो सञ्चालक समितिले चाहिँ निर्णय गरेको छ। त्यो समय समयमा भनेपछि अब समय बजारको अवस्था के छ त्यस अनुसारले नै सञ्चालक समितिले निर्णय गरेको हुन्छ। त्यही निर्णय अनुसार हामी गर्छौँ चाहिँ हामीले तल्लो सीमा र माथिल्लो सीमा चाहिँ दिने गर्छौँ। नेटवर्कदेखि 3 महिनासम्मको अथवा चाहिँ यस्तै हुन्छ।
तल्लो सीमा भन्नाले कस्तो सीमा हो?
जस्तो नेटवर्क चाहिँ 100 भयो भने 100-300 चाहिँ कारोबार गर्ने पहिलो कारोबार मूल्य पहिल्याउनको लागि दिने सीमा हो। त्यो पहिलो मूल्य निर्धारण भइसकेपछि त फेरि कारोबार विनियमावलीकै अर्को व्यवस्थामा कारोबार हुँदै जान्छ।
प्रारम्भिक मूल्य निर्धारण गरेपछि कारोबार यो प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ?
क्लाइन्टलाई यो कुरा थाहा हुन्छ, कम्पनी सूचीकरण हुँदैछ अथवा भन्ने हामी सूचना दिइरहेका हुन्छौँ। त्यो सीमाभित्र बसेर चाहिँ र त्यो समयमा आज 10:30-10:45 बिचमा चाहिँ उहाँहरूले चाहिँ किन्ने बेच्ने अर्डरहरू हाल्नुहुन्छ, खरिद बिक्री आदेश भन्छौँ हामी, त्यो आफ्नो टिएमएसबाट हाल्नुहुन्छ। हालेपछि चाहिँ अब त्यो म्याचिङ कसरी हुन्छ भन्दाखेरि चाहिँ त्यो 10:30-45 हालेको अर्डरहरूमा कमभन्दा कम अर्डरहरूको क्षति हुने गरेर सकेसम्म धेरै चाहिँ अर्डरहरू चाहिँ म्याच हुने गरेर चाहिँ एउटा सन्तुलन मूल्य यो सिस्टमले नै गणना गरेर निकालिदिन्छ, त्यो अल्गोरिदम सेट भएको हुन्छ। त्यसरी चाहिँ पहिलो मूल्य कायम हुने हो, यसबारेमा त धेरैलाई जानकारी नै छ।
कारोबार गर्दाखेरि अर्डरको चाहिँ 2% तलमाथि हुने त्यस्तो व्यवस्थाहरू पनि केही छ?
त्यो छ, पहिलो कारोबार मूल्य पहिल्याइसकेपछि दोस्रो कारोबार कतिमा हुन्छ त मानौ पहिलो कारोबार मूल्य 100 भएपछि अब चाहिँ लगानीकर्ताले 102 माथिसम्म र तल चाहिँ 98 चाहिँ किनबेच अर्डर हाल्न सक्नु हुनुभयो होइन, म्याच हुनुपर्छ भन्ने छैन, तर आदेश चाहिँ त्यतिभित्र हाल्नु पर्यो 98-102 बिचमा, जस्तो 79, 100, 101, 102 त्यसरी चाहिँ किन्ने अथवा बेच्ने चाहिँ अर्डरहरू हाल्न सक्नुहुन्छ, लगानीकर्ताले हाल्न सक्छ।
यहाँहरूले प्रारम्भिक मूल्य निर्धारण गरिसकेपछि सबै ब्रोकरहरू स्वत यो बजारमा प्रवेश गरेर किनबेच गर्न सक्छन् कि त्यस बिचमा पनि उनीहरूले छुट्टै स्टकसँग छुट्टै अरू प्रक्रिया गरेर स्वीकृति लिएर अथवा नयाँ लिस्टेड भएको कम्पनीको पनि कारोबार गर्न पाऊँ भनेर हुन्छ कि के हुन्छ यो बिचको कारोबार प्रक्रिया?
यो स्वतः नै हुन्छ, अझ ब्रोकरले भन्दा पनि क्लाइन्टहरूलाई आफ्नै टिएमएसबाट चाहिँ उहाँहरूले अर्डरहरू हाल्न सक्नुहुन्छ,
छुट्टै स्वीकृति लिनु पर्दैन
पर्दैन।
जस्तो अब दैनिक कारोबार मूल्यमा उतार चढाव हुन्छ, कसरी यो तपाईँहरूले छुट्याउनुहुन्छ?
उतार चढावको विषयमा चाहिँ के छ भन्दाखेरि एउटा कारोबारदेखि अर्को कारोबारसम्ममा प्लस माइनस 2% हिसाबले बढ्न सक्ने घट्न सक्ने गरेर चाहिँ त्यो सिस्टम सेट गरिहाल्छ, त्यही अनुसारले नि बढ्छ एउटा। अर्को कुरा के छ भन्दाखेरि कुनै पार्टिकुलर कम्पनीको सेयरको मूल्य दिनभरमा चाहिँ 10%ले घट्ने अथवा बढ्ने गर्न सक्छ, त्यहाँभन्दा बढीले घटबट गर्न सक्दैन, त्यो कुरा छ। यसरी चाहिँ दैनिक रूपमा चाहिँ कारोबार मूल्यहरू निर्धारण हुँदै जान्छ, एक कारोबारदेखि अर्को कारोबारसम्म र एक दिनभरमा कति तलमाथि गर्न सक्ने भन्ने कुरा चाहिँ नियमबाटै निर्धारित भएको कुरा हो र त्यसै अनुसारको प्रविधि पनि बनेको छ। त्यसै किसिमले सिस्टम डिजाइन गरिएको छ, त्यहाँभन्दा माथि अथवा तल मूल्य राख्नै पाइँदैन होइन, किन्नका लागि अथवा बेच्नका लागि आदेश दिनै पाइँदैन, यस हिसाबले चाहिँ हामीले चाहिँ बजारको नियमन गरेका।
उहाँ हुनुहुन्थ्यो नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुली। स्टकमा धितो पत्रहरूको सूचीकरण पछि धितो पत्रहरू दोस्रो बजारमा कारोबार हुने तहसम्म कसरी पुग्छ भन्ने बारेमा कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयसँग कुराकानी गर्नुहुँदै पछिल्लो साता नेपाली सेयर बजारको कारोबार साताको अन्तिममा आएर बढे पनि अघिल्लो साताको तुलनामा भने कम नै रहेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
पछिल्लो साताभर नेपाली सेयर बजारको कारोबार साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरह्यो। अघिल्लो साताको अन्तिम कारोबार दिन गत माघ 22 गते बिहिबार 2708.70 रहेको नेप्से परिसूचक साताभर घटेर कारोबार भयो। साताको अन्तिम दिन परिसूचक बढे पनि अघिल्लो साताको भन्दा कम बिन्दुमा नै कायम रह्यो। साताको आइतबार 2698.44 बिन्दुमा रहेको नेप्से कर्मशः घटेर साताको बुधबार 2662.09 अङ्कमा झरेको थियो। त्यसपछि साताको अन्तिम कारोबार दिन बिहिबार भने 10 अङ्कले बढे पनि अघिल्लो साताको तुलनामा कम नै अर्थात् 2671.07 अङ्कमा सीमित रह्यो। बिहिबार नेप्से परिसूचक 8.97 अङ्कले बढेको थियो। नेप्से परिसूचक सँगै त्यस दिन कारोबार रकम पनि बढेको थियो। अघिल्लो कारोबार दिन बुधबार 8.69 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको बजारमा त्यस दिन 337 कम्पनीहरूका 2,77,80,000 किता सेयरहरू 11.10.25,50,000 रुपियाँमा किनबेच भएको थियो।
हवस् त, आजलाई यिनै सामग्रीहरूका साथ कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी फागुन 16 गते यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।